अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथमा
टिभी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
बाँके राप्ती सुनारीका जनप्रतिनिधिहरूद्वारा विद्युतीकरण सुचारूका लागि मन्त्रीसँग आग्रह। बाँकेको विकास फ्लोर मिल देशकै उत्कृष्ट खाद्य उद्योग।
प्रदेश 5 का जिल्ला वन कार्यालय प्रदेश माताहतमा ल्याउने तयारी। बाँके राप्ती पारी क्षेत्रमा नयाँ दमकल, त्यही व्यवस्थापन गरिने।
कर्णाली गुरु योजनाको तटबन्ध निर्माण उपभोक्ताको जिम्मामा, दैलेखका स्थानीय सरकार विरुद्ध उजुरीको चाङ।
र नेपालगञ्ज गोल्ड कपको फाइनलमा रूपन्देही र सङ्कटा भिड्ने। प्रदेश 7 सरकारले आगामी आर्थिक वर्षको लागि 25 अर्बको बजेट ल्याउँदै।
नयाँ सुट, जुत्ता, ब्याग होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भन्या त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल, होटेल सनराइज, पोखरा लाइन, सुन्धारा, काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा बाँके राप्तीपारीका जनप्रतिनिधिद्वारा विद्युतीकरण सुचारूका लागि मन्त्रीसँग आग्रह गरिएको सन्दर्भ रहेको छ भने, राप्तीपारी नरैनापुर क्षेत्रमा नयाँ दमकलको व्यवस्थापन गरिएको छ, त्यहीँ रहने गरी अब आगलागीका घटनामा नेपालगञ्जबाट दमकल जाने बाध्यता टरेको सन्दर्भ रहेको छ। अल्पत्र अवस्थामा रहेको विद्युतीकरणको काम सुचारूका लागि पहल गरिदिन राप्ती सोनारीका जनप्रतिनिधिहरूले ऊर्जा जलस्रोत सिँचाइ मन्त्री वर्षमान पुनसँग आग्रह गरेका छन्। सिक्टा सिँचाइ आयोजना निरीक्षणका क्रममा राप्ती सोनारीको आगैया पुग्नुभएका मन्त्री पुनलाई प्रत्यक्ष भेटेर स्थानीय जनप्रतिनिधिले यस्तो आग्रह गरेका हुन्। राप्ती सुनारी एक खास कुसमा स्थित कुसुममा विगत 4 वर्षदेखि अल्पत्र रहेको ग्रामीण विद्युतीकरण सुचारू गरिदिन आग्रह गर्दै गाउँपालिका अध्यक्ष लाहुराम थारू र वडा अध्यक्ष चन्द्रबहादुर ओलीले संयुक्त रूपमा मन्त्री पुनलाई ज्ञापन पत्र बुझाउनु भयो। 4 वर्ष पहिले ठेक्का प्रक्रियामा भए पनि ठेकेदारको लापरवाहीले विद्युत निर्माण तथा वितरण कार्य हुन नसक्दा आधुनिक कृषि सिँचाइ, साना उद्योग, व्यवसाय जस्ता कार्य गर्न कठिनाई हुँदा बेरोजगारी बढ्दै गएको वडा अध्यक्ष ओलीले हस्ताक्षर गरेको ज्ञापन पत्रमा उल्लेख छ। अर्जुन ओलीले नागरिकमा खबर लेख्नु भएको छ।
बाँके राप्तीपारी क्षेत्रमा आगलागी हुँदा नेपालगञ्जबाट नै दमकल जानुपर्ने यसअघिको बाध्यता यस वर्षबाट टर्ने भएको छ। नरेनापुर गाउँपालिका कार्यालयले 51 लाख रुपियाँको लागतमा राप्तीपारी क्षेत्रमा नै सञ्चालन र व्यवस्थापन हुने गरी दमकल खरिद गरेको निमित्त प्रशासकीय अधिकृत मोहम्मद इस्माइल खाँले बताउनुभयो। आगलागी हुँदा भौतिक क्षतिलाई नियन्त्रण गर्न गाह्रो हुने गरेको अवस्थालाई मध्यनजर गर्दै दमकल खरिद गरिएको खाँको भनाइ छ। नेपालगञ्जबाट दमकल पुग्दासम्म गाउँ नै खरानी हुने गरेको पछिल्लो अवस्थालाई क्रमिक रूपमा सुधार गर्दै दमकल ल्याइएको हो दैनिक नेपालगञ्जमा खबर छ।
सरकारले बाँकेको एउटा उद्योगलाई देशकै उत्कृष्ट खाद्य उद्योगका रूपमा सम्मान गरेको छ। हिजो राजधानी काठमाडौँमा आयोजित औपचारिक कार्यक्रमबीच कृषि भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले बाँकेको शमशेरगञ्ज स्थित विकास फ्लोर मिललाई देशकै उत्कृष्ट खाद्य उद्योगको सम्मान प्रदान गर्नुभएको हो। केएल दुग्गड ग्रुप अन्तर्गतको विकास फ्लोर मिल प्राली स्वच्छ र गुणस्तरीय खाद्य पदार्थहरू उत्पादन गर्ने देशभरिका ठूला तथा मझौला उद्योगहरू मध्ये उत्कृष्ट छनौट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। ज्येष्ठ महिनालाई खाद्य स्वच्छता महिना घोषणा गर्दै वर्षेनी विभिन्न सूचनामूलक अभियान सञ्चालन गर्दै आएको विभागले दशौँ राष्ट्रिय स्वच्छता दिवस तथा दोस्रो खाद्य स्वच्छता महिना पारेर हिजो उक्त सम्मान गरेको हो। केएल दुग्गड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुग्गडले विकास फ्लोर मिल प्रालीको उक्त सम्मान राज्यमन्त्री चौधरीबाट ग्रहण गर्नुभयो। 40 करोड बढी लगानीमा सञ्चालित विकास फ्लोर मिलले गहुँ, चामल, मकै र कोदोका खाद्य पदार्थका थप विविधता ल्याउने र थप खाद्यान्नका खाद्य पदार्थ उत्पादनबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
सरकारको उच्च प्राथमिकतामा परेको बहुप्रतिष्ठित कर्णाली नदी नियन्त्रण गुरु योजनाको तटबन्ध निर्माणको कार्य उपभोक्तालाई जिम्मा दिएको तथ्य खुलेको छ। अन्न भण्डारको मुटु मानिने बर्दियाको राजापुर क्षेत्र सुरक्षाका लागि निर्माण भइरहेको तटबन्ध निर्माण कार्य उपभोक्तालाई जिम्मा दिएको खुलेको हो। कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन कार्यालय प्रमुख धर्मराज न्यौपाने र स्थानीय ठूला दलका कार्यकर्ताको मिलेमतोमा गठन भएका समितिका नाममा करोडौं लागतको तटबन्ध निर्माणको जिम्मा उपभोक्तालाई दिएको पाइएको हो। निर्मल घिमिरेले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
जिल्ला वन कार्यालयहरू प्रदेश सरकार माताहतमा ल्याउने तयारी भइरहेको छ। संहितासँगै जिल्ला र विभिन्न क्षेत्रमा रहेका वन कार्यालयहरू खारेज हुने भएपछि प्रदेश सरकारले त्यसलाई माताहतमा ल्याउने गरी तयारी गरेको हो। प्रदेश नम्बर 5 का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सूर्यकान्त सिग्देलले जिल्ला इलाका र सेक्टर वनलाई प्रदेश सरकार माताहतमा ल्याउने गरी काम अगाडि बढेको बताउनुभयो। प्रदेश 12 का 12 जिल्लामा जिल्ला वन र इलाका सेक्टर वनहरू रहेका छन्। बाँकीको ढकेरीमा वनस्पति केन्द्र रहेको छ। यो प्रदेशमा बाँकी र बर्दिया राष्ट्रिय निकुञ्ज रहेका छन्। 5 नम्बर प्रदेशमा बनेका क्षेत्रको वनको क्षेत्रको 48% रहेको छ। 974,000 हेक्टर वन क्षेत्र छ। प्रदेश 5 मा 12 जिल्लाका वन कार्यालय डिभिजन वन कार्यालय बनाउने तयारी छ। दैनिक नेपालगञ्जमा खबर छ।
स्थानीय तहले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्नेको संख्या बढेको छ। यो दैलेखको खबर हो। काम सक्न 1.5 महिना बाँकी रहँदै गैर कानूनी रूपमा रकम भुक्तानी गरेको, उपभोक्ता समिति गठनमा स्थानीय तहका प्रमुखले एकलौटी गरेको, इस्टिमेट बिनै योजना निर्माण भएको र अपुरो योजना पूरा भयो भन्दै भुक्तानी दिएको लगायत आरोप लगाउँदै अख्तियारमा उजुरी परेका छन्। स्थानीय सरकार विरुद्ध उजुरीको चाङ दैलेखबाट विष्णु शर्माले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
प्रदेश 7 सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ। 1 असारमा सार्वजनिक गरिने बजेट 25 अर्ब हाराहारीको हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। तेजराज भट्टले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा न्यायको पर्खाइमा द्वन्द्व पीडितहरू,
एउटा त्यतिखेरको द्वन्द्व पीडितको बालबालिकाहरूले पढ्न नपाउनु, त्यो समयमा पढ्न नपाएकोले गर्दाखेरि आज त्यसले झन बढी थप पीडा र अर्को घटना घटाइरहेको अवस्था छ भने
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
एभरेस्ट बैंकको शाखा रहित बैंकिङ सेवाको विस्तार आर्थिक र समुन्नत राष्ट्रको बलियो आधार। एभरेस्ट बैंकको तपाईँको घर नजिक रहेको व्यवसायिक प्रतिनिधिहरू मार्फत खाता खोली रकम जम्मा गर्ने, रकम निकाल्ने, साथै भारत लगायत अन्य मुलुकहरूबाट पठाएको रकम निकाल्ने सुविधा उपलब्ध छ। सहकारी UK8 सक्षम आयोजना।
ओहो, जेठे नानी
नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त।
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे, बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ।
चुलो चौको देखि खेतीबारी सम्मको काम मिलिजुली बाँडौं।
सही हो।
कौशल्य मेमोरियल अस्पताल हलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्य मेमोरियल अस्पताल हलदारपुर बाके।
फोन नम्बर 081414007 र 98482363.
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
द्वन्द पीडितको न्यायको विषय बेला बेला जोडतोडले उठ्ने गर्छ अनि फेरि सेलाउँछ। सरकारले द्वन्द पीडितको न्यायका लागि सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग पनि गठन गरेको छ। केही समय अघि म्याद सकिएका ती दुवै आयोगको 1 वर्ष म्याद फेरि सरकारले थप गरेको छ। न्यायको पर्खाइमा रहेका द्वन्द्व पीडितहरू भने आयोगले प्रभावकारी काम गर्न नसकेको दुखिसो पोख्छन्। द्वन्द्व पीडितहरूको न्याय र पुनर्स्थापनामा देखिएका जटिलताका सन्दर्भमा कुराकानी गर्दै इन्सेकका क्षेत्रीय संयोजक भोला महत र द्वन्द्व पीडित साझा चौतारी प्रदेश 5 का संयोजक चन्द्रकला उप्रेती।
पछिल्लो अवस्था भन्नुपर्दाखेरि द्वन्द्व पीडितको यति दर्दनाक, झन जति लामो समय हुन्छ झन त्यो पीडाले चाहिँ बढी पिल्सिनी रहेछ, बढी पीडा थप पीडा हुँदो रहेछ। किन भन्दा धेरै लामो समयसम्म पनि आफन्तहरू कहाँ छन् भनेर पत्ता नपाउनु, समाज संस्कृति अनुसारको कार्यक्रिया गर्न नपाउनु, सत्य तथ्य थाहा नपाउनु र अङ्गभङ्ग भएका योजन्य घटनामा परेका पीडितहरूलाई त राज्यले अहिलेसम्म सम्बोधन पनि नगर्नु र कुनै राहतको एउटा प्याकेज सम्म नल्याइदिनु, एउटा स्वास्थ्य, शिक्षा, रोजगारी, एउटा त्यतिखेरको द्वन्द्व पीडितको बालबालिकाहरूले पढ्नु नपाउनु, त्यो समयमा पढ्न नपाएकोले गर्दाखेरि आज त्यसले झन बढी थप पीडा र अर्को घटना घटाइरहेको अवस्था छ भने जसले तत्काल सानो दबाई औषधिले उहाँहरूको चाहिँ त्यो घाउ निको हुन्थ्यो भने झन त्यो घाउ बल्झिँदै गएर चाहिँ अहिले ठुलो क्यान्सर हुने अवस्थासम्म भइरहेको अवस्था छ भने अहिलेको यो पछिल्लो अवस्था चाहिँ सुरु सुरुमा भन्दा नि झन एकदमै दर्दनाक चाहिँ भएको अवस्था छ।
जस्तो भोलाजी, यहाँहरूको द्वन्द्व कालदेखि नै नजिकबाट द्वन्द्व पीडितहरूको न्यायको सवालमा यहाँहरूले आवाज उठाउँदै आइरहनु भएको छ र पछिल्लो समयसम्म आइपुग्दाखेरि पीडितहरूको अवस्था यहाँ भर्खरै मध्यपश्चिमका विभिन्न क्षेत्र घुमेर पनि आउनु भएको छ र प्रत्यक्ष भेटघाट पनि गर्नुभएको छ, यहाँले कस्तो अवस्था पाउनु भएको छ?
ती आयोगहरू जेनतेन गठन भए बने र पनि राष्ट्रिय अन्तर्राष्ट्रिय एउटा मानवाधिकारसँग सम्बन्धित एउटा त्यो मूल्य मान्यता सँगलाई पनि मिट नहुने गरीका त्यस्ता प्रावधानहरू चाहिँ त्यसमा रहे र पीडितहरू स्वयं आफैले पनि अदालत मार्फत ती आयोगहरूलाई बलियो बनाउने र ती आयोगहरू मार्फत पीडितको न्यायको लागि चाहिँ काम गर्ने भनेर उहाँहरूले अदालत मार्फत जानुभयो, अदालत पनि आदेश गर्यो। तर त्यो मुताबिक हाम्रा राज्यका निकायहरू सरकारले आयोगलाई बलियो बनाउन नचाहिरहेको त्यो खालको तितो यथार्थहरू हामीले देखेका छौँ, जसको बावजुद मध्यपश्चिम, अब साबीको मध्यपश्चिम क्षेत्र भनौँ अथवा कर्णाली प्रदेश र पाँचनगर प्रदेश जहाँ अहिले हामी यहाँ बसेर त्यसको अनुगमन गर्ने गइरहेका छौँ र विभिन्न जिल्लामा जाँदाखेरि अघि चन्द्रकलाजीले भने जस्तो सबै पीडितहरूको एकै खालका समस्याहरू देखिएका छन् र यतिका वर्ष बित्दाखेरि उहाँहरूले न सबैले राहत पाउन सक्नु भएको छ न क्षतिपूर्ति पाउन सक्नु भएको छ, न न्यायको लागि कुनै त्यस्तो विधिवत कुनै प्रक्रियाहरू अगाडि बढाइएको छ। यी यावत कुराले गर्दाखेरि चाहिँ आम पीडितहरू, जुनसुकै पक्षबाट भएका पीडितहरू हुन्, बेपत्ता भएका, मारिएका, अङ्गभङ्ग भएका, सयौँ विस्थापितहरू भएका छन्, धनजनको क्षति भएको छ, लुटिएको छ, ती सम्पत्तिहरू फिर्ता भएका छैनन्, धेरै त्यस्ता सवालहरू छन् जसले दिनरात मेहनत गरेर कमाएको सम्पत्ति अर्काले कब्जा गरेका छ, अहिले पनि कब्जा भएका सम्पत्तिहरू फिर्ता भएका छैनन्, बेपत्ताको त्यत्तिकै समस्याहरू छ। यी सबै कुराहरूलाई हामीले सरसर्ती हेर्दाखेरि चाहिँ पीडितहरूलाई थकाउन खोजेको हो कि यो समय लम्ब्याएर, र जति समय लम्बिन्छ र पीडितहरूका आवाजहरू पनि त्यति नै दबिरहेको हो कि यो खालको अनुभूति चाहिँ आम पीडितहरूमा त्यो देखिएको छ। र अघि चन्द्रकलाजीले भने जस्तो जीविकोपार्जनको लागि देखिएका समस्याहरूदेखि लिएर छोराछोरी पढाउने होइन, कसरी खाने, यी सबै कुराहरू चाहिँ अहिले समस्याको रूपमा उहाँले भोगिराख्नु भएको छ। त्यतातर्फ राज्य उन्मुख भएको त्यस्तो देखिँदैन, यद्यपि ती आयोगहरूले काम गर्दा बाँकी नै छन्, र पनि आशलाग्दो खालको पछिल्लो हामीले जुन परिघटनाहरू हेरिरहेका छौँ, पीडितको न्यायको सन्दर्भमा गरेका डिसिजनहरू, जुन खालका भनौँ न आम माफीका कुराहरू, इत्यादि कुराहरू जुन जसरी आइराखेका छ, यो खालको परिस्थिति चाहिँ त्यति सन्तोषजनक छैन।
चन्द्रकलाजी, जस्तो द्वन्द्व पीडितहरूको प्रभावितहरूको मुख्य सवालहरू के हुन् र यहाँहरूको माग के हो?
द्वन्द्व पीडितहरूको मुख्य सवाल भन्नुपर्दाखेरि सत्य तथ्य थाहा पाउनु हो। हाम्रो मान्छे कहाँ हुन्, किन मारियो, किन यातना पायो, किन अङ्गभङ्ग भयो, एकजना महिला त्यो घरमा बसिरहेको उसको के दोष थियो, ऊ माथि किन चाहिँ त्यति ठुलो पीडा दियो, युञ्जन्य घटना घटाइयो, त्यसको सत्य थाहा पाउनु र आत्मसम्मान सहितको परिपूरण क्षतिपूर्ति पाउनु हो। अहिले तत्कालको आवश्यकता चाहिँ राज्यले के गर्दै हुन्थ्यो भने स्वास्थ्य, शिक्षा, रोजगारी, पटक पटक साथीहरूले भन्नुहुन्छ समय अनुसार समयमा पढ्न नदिए तापनि हामीले ऋण कर्जा गरेर केही मात्राका छोराछोरीहरूलाई पढाउनु भएको छ, तर पढे पनि उहाँहरूले भने जस्तो रोजगारी पाउन सक्नु भएको अवस्था छैन।
इन्सेकका क्षेत्रीय संयोजक भोला महत र द्वन्द्व पीडित साझा चौतारी, प्रदेश पाँचका संयोजक चन्द्रकला उप्रेती र बसन्त गौतम। अब अर्को सन्दर्भ, बाँकेको कोहलपुर नगर स्तरीय द्वन्द्व पीडित तथा एकल महिलाले सञ्जालले हिजो एक कार्यक्रमका बीच द्वन्द्व पीडित तथा एकल महिलाहरूलाई बाख्रा वितरण गरेको छ। कोहलपुर नगरपालिकाको सहयोगमा नगरपालिकाभित्रका 22 द्वन्द्व पीडित तथा एकल महिलाहरूको आय आर्जनमा सहयोग पुग्ने उद्देश्यले पैँचो वितरण गरिएको कोहलपुर नगर स्तरीय द्वन्द्व पीडित तथा एकल महिला सञ्जालकी सचिव गीता खत्रीले बताउनुभयो। मिसन टुडेमा खबर छ।
बाँकेको खजुरामा आयोजना भइरहेको नेपालगञ्ज गोल्ड कपको फाइनलमा रूपन्देही 11 र सङ्कटा क्लब काठमाडौँ भिड्ने भएका छन्। हिजो भएको खेलमा सङ्कटाले सुदूरपश्चिम 11 हराउँदै फाइनलका लागि बाटो बनाएको हो। यसअघि बुधबार भएको खेलमा लाली रूपन्देही 11 नेपालगञ्ज 11 हराउँदै फाइनलमा प्रवेश गरेको छ। दोस्रो संस्करणमा पनि रूपन्देही र सङ्कटा नै फाइनलमा पुगेका थिए। यतिखेर रूपन्देहीले बाजी मारेको थियो। शनिबार भोलि रूपन्देहीलाई उपाधि बचाइराख्न र सङ्कटालाई दोस्रो गोल्ड कप फाइनलको बदला लिने अवसर पनि प्राप्त भएको छ। उपाधिका लागि भोलि प्रतियोगिताको फाइनल खेल हुने आयोजक बाँकी जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो। 5,00,000 पुरस्कारको नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ। यसैबीच टिकट काटेर फुटबल हेर्ने एकजनाले मोबाइल पाएका छन्। दैनिक नेपालगञ्जमा खबर छ।
प्रदेश पाँचको सरकारले मानव विकास सूचकाङ्कमा पछाडि परेका प्रदेशका 35 स्थानीय तहमा आगामी 3 वर्षभित्र 3 स्थानीय तहका जनतालाई मूल प्रवाहीकरणमा पुर्याउने गरी विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रदेश सरकारका तर्फबाट चालु आर्थिक वर्षमा ल्याइएको नीति तथा कार्यक्रममा प्रदेशका अति पिछडिएका क्षेत्रका लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम घोषणा गरिएको थियो। सोही कार्यक्रम अन्तर्गत प्रदेशका उच्च पहाडी, मध्य पहाडी र तराईका 12 जिल्लामा 73 गाउँपालिकामध्ये 35 स्थानीय तह मानव विकास सूचकमा निकै पछाडि रहेको पहिचान गरी मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू गर्ने सरकारले निर्णय गरेको हो। दैनिक नेपालगञ्जमा खबर छ।
नेपालगञ्जमा सञ्चालित ओम प्लाइवुड कम्पनीको उत्पन्न गरेको धुवा खेप्न नसकेर स्थानीयहरू आक्रान्त भएपछि राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको टोलीले हिजो जानकारी लिएको छ। आयोगको एक टोलीले स्थानीय पीडितहरूसँग भेटघाट गरी उद्योगका स्वास्थ्यमा परिरहेको असरबारे जानकारी लिएको हो। उद्योगबाट उत्पन्न हुने फर्मालिनको ग्यास र धुवाँले आँखा पोल्ने र सास फेर्ने समेत गाह्रो हुने गरेको समस्याबारे दैनिक नेपालगञ्जमा प्रकाशित समाचारमा उल्लेख छ। पश्चिम डायरीमा जनप्रतिनिधिहरूको कामको लेखाजोखा
बाहिर चाहिँ पुरा कम्प्लिट भयो होइन, त्यसपछि उहाँको भित्रभित्र बन्दै छ, पुरा भएको छैन, अरू त्यस्तो खासै केही भएको छैन। अरू
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। स्थानीय तहमा जनप्रतिनिधि चुनिएर आएको करिब एक वर्ष पुग्न लाग्यो। यो अवधिमा स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो क्षेत्राधिकारभित्र विकास निर्माण तथा दैनिक प्रशासनको काम जनअपेक्षाअनुसार गर्न सके वा सकेनन्, यो प्रश्नको जवाबमा अब सार्वजनिक रूपमा उठ्न थालेको छ। जनप्रतिनिधिको कामलाई सबैभन्दा नजिकबाट नियाल्ने जनताहरू जनप्रतिनिधिहरूको कामबाट कति सन्तुष्ट छन्, जनप्रतिनिधिको काम जनअपेक्षाअनुसार भएको छ वा छैन, सुनौ आजको नागरिक आवाज।
मोहित कुमार साहु, वार्ड नम्बर 8। विकासका काम बाटो बन्दैछ, पहिलाभन्दा जहाँ जहाँ थिएन, अनि त्यसपछि लाइटहरूको पोलसोलमा जहाँ ठिकै छ, अनि त्यसपछि अनि लामखुट्टे अलिकता फोर्स हो, धेरै पहिलाभन्दा अलिक कम छ, तर त्यति राम्रो पनि छैन। सरसफाइको पनि समस्या छ, त्यसपछि तपाईँको नाली साली पनि भरेको हुन्छ, धेरै राम्रो पनि छैन, फोहोरको फोहोरै छ, तर पनि शौचालय राम्रो भएको छैन, आवश्यक छ।
मेरो नाम मोहन गुरुङ, मेरो वार्ड नम्बर 9। विकासको कामहरू हाम्रो वार्डमा भइरहेको छ होइन, रोडहरू भित्रभित्रको रोडहरू, बाहिर चाहिँ हस्पिटलको लाइन पुरा कम्प्लिट भयो होइन, त्यसपछि वार्डको भित्रभित्र बन्दैछ, पुरा भएको छैन, अरू त्यस्तो खासै केही भएको छैन। अरू हामीले माग गरेका छ, हाम्रो त्यो हामीहरू घरतिर जाने वार्ड नम्बर 9 पनि अब कोही ठाउँमा बाटो ठुलो छ, कोही ठाउँमा सानो छ नि त, हाम्रोतिर त्यो यो मालको ठ्याक्क कोलियाबाट हामी भित्र पस्नुपर्छ के, त्यो कोलियाको लागि हामीले माग गरेका छौँ।
इमरान बोलेको, अनि मेरो वार्ड नम्बर 16 हो। अब मेरो वडामा अहिले नाला र रोडहरूको काम चलिरहेछ, अनि बन्न लाग्छ, अनि अब आफ्नो समिति बनाएर अनि बसाएर काम गरिरहेछौँ, के बन्न पर्यो, के बनाउनु पर्यो, बनिरहेछ, अनि समिति बस्छ, डेली समिति बस्छ, के बन्ने छ, के बन्न बाँकी छ, अनि त्यो रोडहरू बनाइने, लाइटहरू लगाउने, अनि त्यो अरे हराभरा बनाउने, आफ्नो गाउँलाई रोड बनाउने, घर बनाउने, घर बनाउने, सबै जसरी गरिब मान्छे छन् भने त समिति बस्छ, कसलाई मदत पुर्याउनु छ, अहिले अब सुरु भएको भएको।
बबली लखेर, वार्ड नम्बर 11। अभी तक कोही काम उसने नहीं किया, रोड में झाड़ू भी नहीं लगता है। वो 11 नंबर वार्ड में जो पहले 14 15 था, 11 हो गया, इसमें झाड़ू तक नहीं लगता, ना जमादार वगैरह कोई नहीं आ रहे, ना कूड़ा तक सही से नहीं उठता है। यहाँ पे कोई काम नहीं कर रहा है इस समय, यहाँ पे एक साल होने वाला है मगर उसका कोई काम दिखाई नहीं दे रहा है कि उसने कोई काम किया है मेरे वार्ड में।
श्याम सुंदर कानोडिया, वार्ड नंबर 11। यहाँ विकास को काम तो अहिले साँचे बनाउने केही पनि भए छैन, बाटो नालो त अब यस्तो छ कि अलिअलि बनिरहेको, सरसफाई त भयङ्कर बिग्रेको छ, पहिले जुन भइराखेको थियो त्यो पनि झन खतम भइसक्यो, गन्दगी भयङ्कर बढेको छ।
नेपालगंजमा हिजो लागू पदार्थ दुर्व्यसनी सम्बन्धी युवा परामर्श तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ। समृद्ध नेपालका लागि स्वास्थ्य, कर्मठ र उद्यमी युवा मूल नाराका साथ लागू पदार्थ दुर्व्यसन, यसका असर तथा परिणाम र सतर्कताबारे युवाहरूलाई परामर्श तथा अभिमुखीकरण गरिएको हो। जिल्ला युवा समितिको कार्यालयको मुख्य आयोजना तथा नेपालगंज उपमहानगरपालिकाको सहयोगमा सो अभिमुखीकरण कार्यक्रम गरिएको हो। उक्त कार्यक्रमको सहजीकरण सहारा हाउसका प्रमुख अविराज छेत्रीले गर्नुभएको थियो। मिशन टुडेमा खबर छ।
जीफन्डले नेपालगंज उपमहानगरपालिकामा संगठन विस्तार गरेको छ। हिजो नेपालगंजमा पालिका तहको श्रमिक भेलाले अमर ओलीको अध्यक्षतामा 17 सदस्यीय कार्यसमिति चयन गरेको हो। देशको पुनर्संरचना अनुसार जीफन्डले पनि प्रादेशिक संरचना अनुरूप संगठन विस्तार गरिरहेको वरिष्ठ युनियन कर्मी सञ्जाल सदस्य केशव गिरीले बताउनुभयो। मजदुर संगठनप्रति अझै सशक्त बनाउन 5 नम्बर प्रदेशले ट्रेड युनियन स्कुल चलाउने योजना रहेको उहाँले बताउनुभयो। यसैबीच कोहलपुर नगरपालिकामा पनि संगठन विस्तार भएको प्रदेश 5 का सचिवालय सदस्य पूर्ण केसीले बताउनुभयो। नागरिकमा खबर छ।
बाँकेको डुडुवा गाउँपालिकाका प्रमुख नरेन्द्र कुमार चौधरीले शिक्षा शाखा अधिकृत खगेन्द्र बहादुर मल्ललाई काज फिर्ता गर्नुभएको छ। गाउँपालिकाको शैक्षिक कार्यक्रम र शिक्षा समितिसँग समन्वय नगरेको र अटेर गरेको आरोप लगाउँदै उहाँको काज फिर्ता गरेको चौधरीले बताउनुभयो। समन्वय अभावमा शैक्षिक गतिविधि सञ्चालन गर्न अप्ठ्यारो पर्ने देखिएकाले काज फिर्ता गरिएको हो। चौधरीले जानकारी गराउनु भएको खबर कान्तिपुरमा उल्लेख छ।
प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ता चाचाजीको नागरिक अभिनन्दनको तयारीका लागि नेपाल प्रेस युनियन बाँकेले हिजो वृहत भेला गर्यो। युनियनको संयोजनमा जेठ 29 गते नेपालगंजमा चाचाजीको नागरिक अभिनन्दन हुँदैछ। नेपालगंजमा हिजो आयोजित भेलामा उपस्थित युनियन सम्बद्ध पत्रकारहरूले चाचाजीको नागरिक अभिनन्दनलाई भव्य रूपमा सम्पन्न गरिनुपर्ने सुझाव दिएका थिए। युनियनका उपमहासचिव प्रेम केसीले पत्रकारिताका साथै प्रजातन्त्र स्थापना र सामाजिक काममा चाचाजीले गरेको योगदानको जति प्रशंसा गरे पनि कम हुने बताउनुभयो। नागरिकमा खबर छ। यिनै खबरसँगै पश्चिम डायरी सकियो। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँके राप्ती सुनारीका जनप्रतिनिधिद्वारा विद्युतीकरण सुचारूका लागि मन्त्रीसँग आग्रह। राप्ती पारी नगरेनापुर क्षेत्रमा नयाँ दमकल, त्यही व्यवस्थापन गरिने।
प्रदेश 5 का जिल्ला वन कार्यालय प्रदेश माताहतमा ल्याउने तयारी। बाँकेको विकास फ्लोर मिल देशकै उत्कृष्ट खाद्य उद्योग।
कर्णाली गुरु योजनाको तटबन्ध निर्माण उपभोक्ताको जिम्मामा, दैलेखका स्थानीय सरकार विरुद्ध उजुरीको चाङ।
र नेपालगंज गोल्ड कपको फाइनलमा रूपन्देही र सङ्कटा भिड्ने। प्रदेश 7 सरकारले आगामी आर्थिक वर्षको लागि 25 अर्बको बजेट ल्याउँछ। प्राविधिक सहयोगी देवसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज जेठ 25 गते शुक्रबार, जुन 8 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका ब्रेक न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।